यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। दार्चुलामा बाढ़ी पहिरोमा परि मृत्यु भएका पाँचजनाको शनाखत, दशजना अझै बेपत्ता। पाँच दलीय गठबन्धन बीच सीट बाँडफाँडका लागि सहमतिको प्रयास जारी। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयक सुझावसहित प्रतिनिधि सभामा पेश गर्ने संसदीय समितिको निर्णय। हिन्दू परम्परा अनुसार आजदेखि पितृपक्ष अर्थात सोह्र श्राद्ध शुरू। र अफगानिस्तानमा 2,50,00,000 मानिस गरीबीको रेखा मुनि रहेको संयुक्त राष्ट्र संघीय निकायको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। गृहमन्त्री बालकृष्ण खाँडले नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री खाँडले दार्चुलाका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोमा परि घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभयो। उहाँले आवश्यकता अनुसार हेलिकप्टरको प्रयोग गर्न समेत निर्देशन दिनुभएको छ। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाँडको निर्देशनपछि बाढ़ी पहिरोमा परि गम्भीर घाइते भएकाहरूको सुर्खेत बाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिनुभयो। दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यले बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले दार्चुलाका बाढ़ी पीड़ितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो गृह जिल्ला दार्चुला पुग्नुभएका मन्त्री बडुले बाढ़ी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पहिलो चरणमा राहतको कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री बडुसहित प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डाक्टर रणबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले महाकाली नगरपालिका वड़ा नम्बर 4 को बंगा बगर क्षेत्रको बाढ़ी क्षेत्रको निरीक्षण गर्नुभएको थियो। उहाँले निरीक्षणका क्रममा अहिलेलाई अस्थायी बसोबासको प्रबन्ध गरिने बताउँदै तत्कालै अन्य प्रक्रिया अघि बढ़ाइने पनि उल्लेख गर्नुभयो। केन्द्रीय र प्रदेश मन्त्री सहभागी टोली बाढ़ी पहिरो पीड़ितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न लगायत राहत सामग्री लिएर दार्चुला पुगेको थियो। दार्चुलामा बाढ़ी पहिरोमा परि मृत्यु भएका पाँचजनाको शनाखत भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिकाका 3 जना र महाकाली नगरपालिकाका 2 जना छन्। बाढ़ी पहिरोमा परि 10 जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका 2 मुल्लाका 77 वर्षीय नन्दराम बोहरा, महाकाली 3 डुंगरीकी 35 वर्षीय मानमती कार्की, नौगाड नगरपालिका 1 की 35 वर्षीय जानकी ठगुन्ना, स्थानीय 15 वर्षीय धनुली ठगुन्ना र नौगाड 2 का 45 वर्षीय मोहनराम पार्की रहेका छन्। बाढ़ी पहिरोमा परि 10 जना बेपत्ता छन् भने 11 जना घाइते भएका छन्। घाइते सबैलाई जिल्लामा उपचार सम्भव नभएपछि कैलालीको धनगढ़ी लगिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो। बाढ़ी पहिरोका कारण 20 वटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसैबीच महाकाली र लासको खोलामा आएको बाढ़ीपछि महाकाली नदी थुनिएको छ। लासको खोलादेखि नदी थुनिएर कलौनसम्म बाँध बनेको छ। थुनिएको नदी खुलाउन र जोखिममा रहेका स्थानीयको तत्काल उद्धार गर्न स्थानीयले माग गरेका छन्। नदी थुनिएपछि दुहु र ब्यास क्षेत्रबाट सदरमुकाम खलंगा आउने जाने बाटो समेत बन्द भएको स्थानीयले बताएका छन्। बाढ़ी पहिरोकै कारण दुहु र नौगाड क्षेत्रको सड़क पूर्ण रूपले अवरूद्ध बनेको छ। सत्ता साझेदार पाँचदलीय गठबन्धन बीच सीट बाँडफाँडमा सहमतिको प्रयास जारी छ। हिजो बसेको पाँचदलीय गठबन्धनको बैठकमा पनि यही विषयमा छलफल भयो। हिजोको गठबन्धनको बैठकपछि गठबन्धन कार्यदलका सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सहमति नजिक पुगेको जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले हिजो दूतावास पुगेर दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश लेख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। महारानी एलिजाबेथ द्वितीयको 96 वर्षको उमेरमा भदौ 23 गते राति निधन भएको थियो। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकलाई आगामी प्रतिनिधि सभाको बैठकमा पेश गरिने भएको छ। कानून न्याय तथा मानव अधिकार समितिले विधेयकका संशोधनकर्ता पीड़ित सरोकारवाला र मानव अधिकार सम्बन्धी संघ संस्थाका पदाधिकारीसँग राय सुझाव तथा परामर्श लिएपछि सदनमा पेश गर्ने निर्णय गरेको हो। समितिका सभापति कृष्ण भक्त पोखरेलले संविधान अन्तर्राष्ट्रिय अभ्यास र मूल्य मान्यता विद्वानका एवं पीड़ितको आवाज सम्बोधन गर्ने कोणबाट विधेयकलाई समृद्ध तुल्याइने बताउनुभयो। कानून न्याय तथा संसदीय व्यवस्था संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले विधेयकलाई अघि बढ़ाउने सिलसिलामा आएका प्रतिक्रिया र चासोलाई सम्बोधन गरिने विश्वास दिलाउनुभयो। सभापति पोखरेलले विधेयकलाई समृद्ध तुल्याउने सिलसिलामा समितिलाई आवश्यक पर्दा तत्काल उपस्थित रहन मन्त्री कोइरालालाई निर्देशन दिनुभयो। यसअघि बैठकमा वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले विगतको द्वन्दको घाउ मेटाउने सन्दर्भमा परिपूरण सहित पीड़ितलाई न्याय दिलाएर समाजमा शान्ति कायम गर्ने उद्देश्य रहेको विधेयक अघि बढ़ाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले राज्यले दिएको आदेशको पालना गर्ने सिलसिलामा भएका घटनालाई सोही रूपमा बुझ्न र व्याख्या हुन जरूरी रहेको धारणा राख्नुभयो। राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुदीप पाठकले द्वन्दको समयमा भएका अपराधका घटनामा सत्यको अन्वेषण गर्ने जस्ता आधारभूत विषयमा विश्वव्यापी रूपमा एकरूपता भए पनि द्वन्दको प्रकृति र परिस्थिति अनुरूप संवैधानिक व्यवस्था र उठेका प्रश्नको सम्बोधन गरिनुपर्नेमा जोड़ दिनुभयो। मानव अधिकार कर्मी सुशील प्याकुरेलले राजनैतिक दलबीचको सहमतिका आधारमा मात्र नभई विषय विज्ञको राय र पीड़ितलाई चित्त बुझाउनेतर्फ जान आवश्यक रहेको बताउनुभयो। आयोगका सदस्य मनोज दुवाड़ीले द्वन्द समाधानका लागि गरिने प्रयासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता अनुरूप हुनुपर्ने र पीड़ितले राहत पाउनुपर्ने धारणा राख्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकको विषयलाई लिएर सरकारले तनाव बढ़ाउन खोजेको आरोप लगाउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर कसैको आदेशमा राष्ट्रपतिले राजीनामा दिने कुरा सम्भव नभएको बताउनुभयो। उहाँले जन्मसिद्ध नागरिकता भएका सन्तानले नागरिकता पाउनुपर्ने आफ्नो मान्यता रहेको पनि दोहोर्याउनुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शहीदहरूले देखाएको बाटोबाट प्राप्त संघीयता र समावेशिता लगायतका मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताउनु भएको छ। जसपाका जनकपुरधाम उपमहानगर समितिले मुजेलिया स्थित शहीदद्वारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संघीयता र समावेशिता लगायतका मुद्दा संस्थागत गर्न कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुलुकमा विभेद विरूद्धको लड़ाई अझै जारी रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले शहीदहरूले देखाएको बाटो आफूहरूको मार्ग निर्देशन रहेको उल्लेख गर्नुभयो। मधेस आन्दोलनका क्रममा विक्रम सम्वत 2072 भदौ 25 गते जनकपुरधाममा प्रहरीको गोली लागि संजय चौधरी, दिलीप यादव र नितु यादवको मृत्यु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हिन्दू परम्परा अनुसार आजदेखि पितृपक्ष अर्थात चौरष्टादश शुरू भएको छ। पितृपक्षमा आफ्ना दिवंगत पितृहरूलाई श्रद्धासाथ अन्न जल अर्पण गरिने भएकाले चौरष्टादशको विशेष महत्व रहेको छ। ठूला चाडपर्व यज्ञादि सम्पादन गर्नुअघि पितृपूजा गर्ने परम्परा अनुसार बड़ा दशैं र तिहार जस्ता चाड़ अगाडि पर्ने चौरष्टादशले पितृ ऋणबाट मुक्त गराएर चित्त शुद्धि पनि गराउँछ भन्ने मान्यता रहेको छ। चौरष्टादश आज शुरू भएर आगामी औंसी तिथिसम्म रहन्छ। बोचल स्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा नेपालमै पहिलो भएको छ। अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा दोस्रो पटक पहिलो हुन सफल भएको हो। स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्यांकन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्यांकनमा अस्पतालले 80% अंक प्राप्त गरेको छ। वर्षमा दुई पटक अनुगमन मूल्यांकन हुने गरेकोमा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो। भारतसँग सीमा जोड़िएको बाँकीमा पछिल्लो समय डेंगूको जोखिम बढ़दै गएको स्वास्थ्य कर्मीहरूले बताएका छन्। बाँकीमा अहिलेसम्म 11 जनामा डेंगूको संक्रमण देखिएको छ। यसैबीच डेंगू रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम नागरिकलाई सचेत गराउने अभियानलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग स्रोत व्यक्ति दुर्गा गौतमले बताउनुभयो। डेंगूका बिरामी बढ़दै गएपछि नेपालगंज उपमहानगरपालिकाले नियन्त्रण अभियान तीव्र पारेको उपमहानगरका उपप्रमुख कमरूद्दीन राईले बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा डेंगू रोग नियन्त्रणका लागि स्वास्थ्य कर्मीको टोली परिचालन गरिएको छ। प्रदेशका डेंगू प्रभावित जिल्लाहरूमा लामखुट्टे खोज र नष्ट गर अभियान शुरू गरिएको छ। धनगढ़ीबाट जगत साउदको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशमा डेंगू रोगको संक्रमण देखिएपछि त्यसको रोकथाम तथा नियन्त्रण कार्य थालिएको छ। यति बेला डेंगू प्रभावित कैलाली सहितका जिल्लाहरूमा खोज पड़ताल तथा लामखुट्टे खोज र नष्ट अभियान शुरू गरिएको छ। डेंगूको संक्रमण फैलिएका जिल्लाहरूमा स्वास्थ्य कर्मीको टोली परिचालन गरिएको छ। ती जिल्लामा डेंगू संक्रमितहरूको उपचारसँगै खोज पड़ताल कार्य अघि बढ़ाइएको र जिल्ला अस्पतालदेखि स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि भनेर बजेट विनियोजन गरिएको सरकारी अधिकारीको भनाइ छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर जगदीश
प्रभावित ठाउँहरूमा चाहिँ हामीले खोज पड़तालहरू कार्य गर्नका लागि पनि आवश्यक निर्देशनहरू दिएर स्वास्थ्य कर्मीहरूलाई चाहिँ तालिमदेखि लिएर ओरिएन्टेशनहरू पनि गराइसकेका छौँ र जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा पनि महामारी व्यवस्थापन भनेर घोषितहरू छुट्याएको।
डेंगूबाट कैलालीमा 2 जनाको ज्यान गएको छ। पछिल्लो समय कैलालीसँगै कञ्चनपुर र दार्चुला जिल्लामा समेत डेंगू रोगको संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। डेंगूको प्रकोप फैलिन सक्ने भन्दै सबै जिल्लामा स्वास्थ्य सतर्कता अपनाउनुका साथै स्वास्थ्य कार्यालय मार्फत स्थानीय तहको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशी
स्थानीय तहसँग जनचेतनामूलक कार्यक्रमहरू फैलाउनुको लागि चाहिँ आउँदो कदम अगाडि बढाउनु पर्छ भन्ने कुरा भएको छ र यसका लागि कोर्डिनेसन भइरहेको छ। ठाउँ ठाउँमा जिल्ला स्वास्थ्य कार्यालय मार्फत पनि यस्ता खालका अभियानहरू भइरहेका छन्।
लामखुट्टेको टोकाईबाट लाग्ने डेंगू रोग संक्रमितहरूमा उच्च ज्वरो आउने, आँखा गेडी रातो हुने, मांसपेशी बेसी टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखा पर्दछन्। डेंगू रोगबाट बच्नका लागि घर आँगन सरसफाई राख्ने, सुत्ने बेला झुल्को प्रयोग गर्ने, हात खुट्टा छोपिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाईबाट सुरक्षित रहने उपाय अपनाउनु पर्ने स्वास्थ्य कर्मीको सुझाव रहेको छ। डाक्टर सुभेश राज कायस्थ
लामखुट्टेको टोकाईबाट बच्नु पर्यो। लामखुट्टेको न्यूनीकरण गर्नको लागि पानीको खाल्डा खुल्टीहरू पुरिदिने र उपचार भनेको सपोर्टिभ उपचार हो।
वर्षेनी देखा पर्ने डेंगूको रोकथाम कार्यलाई प्रभावकारी बनाउँदै स्वास्थ्य परीक्षणको दायरा बढाउन जरूरी देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
देशभर हिजो 163 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो 3,746 जनामा गरिएको परीक्षण गर्दा 163 जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण मुक्त हुने दर 98.6% रहेको छ। 500 भन्दा बढ़ी संक्रमित भएका जिल्ला काठमाडौँ र 200 भन्दा बढ़ी संक्रमित भएका जिल्ला ललितपुर र चितवन रहेका छन्। मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला संक्रमित शून्य जिल्ला रहेका छन्। कोरोना भाइरस विरूद्धको खोप हिजो 4,80,818 जनाले लगाएका छन्। भारततर्फ निकासी हुन नसकेपछि 5 थरका किसानहरूले यस वर्ष मूलाको उचित बजार मूल्य पाउन सकेका छैनन्। स्थानीय किसानहरूको प्रमुख आमदानीको स्रोतका रूपमा रहेको मूलाले उचित मूल्य पाउन नसकेपछि किसानहरू कम मूल्यमै मूला बेच्न बाध्य छन्। 5 थरबाट दुर्गा खनालको रिपोर्ट।
पाँचतरको फिदिम नगरपालिका वडा नम्बर 3 र 8 का अधिकांश किसानहरू यतिखेर मूला बेचबिखन गर्न व्यस्त देखिन्छन्। उखेलेको मूलालाई पखाल्न, प्याकिङ गर्न र ढुवानी गर्नका लागि किसानहरू खटिरहेका छन्। यस क्षेत्रको आमदानीको प्रमुख स्रोत मानिएको मूलाको बजार मूल्य भने यतिखेर प्रति केजी 10 रुपियाँसम्म मात्र भएपछि लगानी पनि उठ्न गाह्रो परेको कृषक तारा राईको भनाइ छ।
लगानीदेखि हामीले लगाएको खेतालाहरूको दामसम्म मेन्टेन गर्न पनि हामीलाई समस्या परिरहेको छ। हामीले जति उत्पादन गरे पनि हाम्रो आमदानी चाहिँ पटक्कै छैन।
यहाँ उत्पादित मूला झापा, मोरङ, सुनसरी र भारतका केही बजारहरूमा बिक्री हुने गर्दछ। यस पटक भने भारतका बजारमा निर्यात गर्न गाह्रो परेकोले नेपालकै बजारमा मात्र बिक्री गर्नुपर्ने भएको हुँदा मूल्य कम भएको व्यवसायी मिठु मगर बताउनुहुन्छ।
पोहोर सालसम्म चाहिँ हाम्रो यहाँबाट 10-15 गाडी चाहिँ पशुपति नाका भएर भारतमा निर्यात हुन्थ्यो। अब यसपालि चाहिँ त्यो अवस्था छैन। कम्तीमा पनि हाम्रो यहाँनिर चाहिँ 15-20 गाडीको उत्पादन हुन्छ दिनको। अब त्यो बजार भारतले नदिइसकेपछि हामीले नेपालमा नै पठाउनु पर्ने भएकोले बजार सानो भयो।
उखेलेको मूला 24 घण्टामै बेचबिखन नभएमा सडिने भएकोले कम मूल्यमै मूला बिक्री गर्न किसान बाध्य छन्। मूलाको मूल्य निर्धारण झापाको चारालीमा मात्र हुने भएकोले मूल्य घटबड भइरहने व्यवसायी धनराज सुनारले बताउनुभयो।
मेन पोइन्ट चाहिँ चारालीले निर्धारण गर्छ यहाँको रेट चाहिँ। चारालीमा कुन भाउ चल्छ त्यसकै आधारमा इन्डियामा पनि यता नेपालमा पनि यसको रेट रहन्छ।
पाँचतरमा 227 हेक्टर जमिनमा 2,742 मेट्रिक टन मूला उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँचतर।
रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघीय निकायले अफगानिस्तानमा 2,50,00,000 मानिस गरीबीको रेखा मुनि रहेको उल्याएको छ। अफगानिस्तान स्थित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय र विश्व खाद्य कार्यक्रमले बढ़दो खाद्य असुरक्षा र गरीबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानका स्थानीय संचार माध्यमले जनाएका छन्। संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको उल्लेख गरेको छ। मानवीय मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता प्रकट गरेको छ। अफगानिस्तानमा 2,50,00,000 मानिस गरीबीको चपेटामा छन् भने 1,90,00,000 मानिस खाद्य असुरक्षाको चपेटामा रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विनाशकारी मनसुनी बाढ़ीबाट प्रभावित लाखौं मानिसका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा महासचिव गुटरेसले पाकिस्तानको बाढ़ी प्रभावित क्षेत्रका जनता र पाकिस्तानप्रति सहानुभूति प्रकट गर्नुभयो। उहाँले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर जिम्मेवारीपनको संज्ञा दिनुभएको छ। पत्रकार सम्मेलनमा महासचिव गुटरेसले जलवायु परिवर्तनप्रति विश्वले ध्यान नदिएकोमा दुःख व्यक्त गर्नुभयो। पाकिस्तानको एक तिहाई भूभागमा आएको बाढ़ीले बाली नाली सखा पार्नुका साथै घर, सड़क र पुलहरू ध्वस्त पार्दा करिब 1,400 जनाको मृत्यु भएको छ भने अझै केही दिन थप वर्षा हुने मौसमविदको अनुमान छ। बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हाल्नु भएपछि पहिलो सम्बोधन गर्नुभएको छ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको गत बिहिबार निधन भएपछि उहाँका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हाल्नु भएको हो। राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै उहाँले आफू पनि आफ्नै आमाले झैं आफ्नो जीवन पूरै नागरिकको सेवामा समर्पित गर्ने घोषणा गर्नुभयो।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले भारतपछि नेपाल सरकारले बंगलादेशलाई विद्युत निर्यातको लागि तयारी गरिरहेको बताउनु भएको छ। शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ऊर्जा मन्त्री भूषालले बंगलादेशसँग जलविद्युत निर्यातको सम्झौता भइसकेको जानकारी दिनुभयो। ऊर्जा मन्त्री भूषालले जलविद्युत उत्पादनमा पनि बंगलादेशसँग सम्झौताको तयारी भइरहेको पनि सो अवसरमा बताउनुभयो। नेपालमा वर्षेनी बिजुली उत्पादन बढ़दै गएकाले यसको निर्यातबाट आयात प्रतिस्थापनमा मदत पुग्ने विज्ञहरूले बताउँदै आएका छन्। व्यावसायिक किसानको संख्या बढ़दै गएपछि बागलुङ जिल्ला माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ। बागलुङमा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछा पालनमा किसान आकर्षित हुन थालेपछि जिल्लाभर वार्षिक 1,55,00,000 लिटर दूध उत्पादन हुने गरेको पाइएको छ। 168,000 जनसंख्या रहेको बागलुङ जिल्लामा वार्षिक 1,53,00,000 लिटर दूध भए पुग्दछ। आवश्यकता भन्दा बढ़ी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताउनुभयो। यस्तै भैंसी पालन गर्ने किसानले मासुका लागि रागा समेत हुर्काउने गरेकाले मासुको उत्पादनमा समेत सहयोग पुग्ने गरेको पाइएको छ। बागलुङ जिल्लाभर वार्षिक 25,00,000 किलो माछा मासु उत्पादन हुने गरेको देखिएको छ। यो जिल्लालाई आवश्यक पर्ने भन्दा बढ़िरहेकाले त्यस क्षेत्रको उत्पादन अन्य जिल्लामा समेत जाने गरेको कृषकहरूले बताएका छन्। काठमाण्डुको भिरकुट्टी मण्डपमा भइरहेको फर्निचर तथा फर्निसिङ मेला उपभोक्ताका लागि आकर्षक स्थलका रूपमा देखिएको छ। भीबाराबाट शुरू भएको फर्निचर तथा फर्निसिङ मेलामा नयाँ नयाँ किसिमका फर्निचर तथा फर्निसिङ सामग्रीहरू अवलोकन गर्न र जानकारी लिन पाइने भएकाले मेलामा उपभोक्ताको आकर्षण बढ़ेको हो। काठमाण्डुको भिरकुट्टी मण्डपमा भइरहेको उक्त फर्निचर तथा फर्निसिङ मेला भदौ 27 गतेसम्म चल्नेछ। कैलालीमा केरा खेती वर्षेनी विस्तार हुँदै गएको छ। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा मात्रै करिब 900 बिघा जमीनमा हाल केरा खेती गरिएको छ। त्यहाँ उत्पादन भएको केरा सुदूर र लुम्बिनी प्रदेशका केही जिल्लामा मात्र नभई पूर्वी नेपालका केही जिल्लामा समेत जाने गरेको छ। केरा व्यवसायी किसान विनोद कुमार शाहले भारतीय केरा भित्रिदा भने नेपाली केराले बजारमा मूल्य पाउन भने समस्या रहेको बताउनु भएको छ। भारतमा सरकारले किसानलाई विभिन्न सहयोग र अनुदान दिने हुँदा भारतमा उत्पादनमा लागत कम लाग्ने र त्यसका कारण मूल्य सस्तो हुने भएकाले स्थानीय उत्पादन पनि सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको कृषकहरूले बताएका छन्।
नेपाल T20 क्रिकेट लीगको मार्की खेलाड़ी घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार लीगमा सहभागी 6 टोलीको मार्की खेलाड़ीको नाम सार्वजनिक गरेको हो। असोज 8 कार्तिक 5 गतेसम्म किर्तिपुर स्थित त्रिवी मैदानमा आयोजना हुने लीगमा काठमाण्डुको कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्दैछन्, जसमा कान्तिपुरले मार्की खेलाड़ीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दिपेन्द्र सिंह एरी, विराटनगरले रोहित पौडेल, जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई चयन गरेको छ। मार्की खेलाड़ीको अनुबन्ध रकम 15,00,000 रूपियाँ रहेको छ। यसैगरी पोखराले श्रेणी एमा रहेका शरद भेषवाकरलाई पनि मार्की खेलाड़ी सरह 15,00,000 रूपियाँमा अनुबन्ध गरेको छ। क्यानले नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट लीग आयोजनाको अधिकार भारतीय कम्पनी 73 स्पोर्ट्सलाई दिएको छ। यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी र राष्ट्रिय खेलकुद परिषद राखेपले पनि मान्यता दिइसकेको छ। 14 संस्करणको काठमाडौँ म्याराथन उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जित्नु भएको छ। काठमाडौँमा शनिबार भएको म्याराथनमा हरिले निर्धारित दूरी 2:40:40 पूरा गर्नुभयो। जुनेश खड्का दोस्रो हुनुभयो। जुनेशले 2:42:59 दौड़ सक्नु भएको थियो। तेस्रो हुनुभएको राजन चौधरीले निर्धारित दूरी 2:55:47 पूरा गर्नुभयो। हाफ म्याराथनमा सुभाष गुरूङ पहिलो हुनुभयो। उहाँले निर्धारित दूरी 1:15:21 पूरा गर्नुभयो। 1:22:22 दौड़ सक्दै नवराज बुढा दोस्रो र 2:25:47 दौड़ सक्दै देवराज बस्नेत तेस्रो हुनुभयो। महिलातर्फ 1:26:40 दौड़ सक्दै रेखा विष्ट पहिलो हुनुभयो। लक्ष्मी थापा दोस्रो र निलिमा रावत तेस्रो हुनुभयो। उपाधिसँगै म्याराथन विजेता हरिले 1,00,000, दोस्रो हुन सफल जुनेशले 50,000 र तेस्रो हुनुभएका राजनले 25,000 रूपियाँ पुरस्कार पाउनुभयो। हाफ म्याराथनको पुरूष र महिला तर्फको दुवै विजेतालाई समान 50,000, दोस्रोलाई 25 र तेस्रोलाई 10,000 रूपियाँ प्रदान गरियो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट शुरू भएको म्याराथन काठमाण्डुका विभिन्न रूट हुँदै पुनः त्रिपुरेश्वरमा आएर सकिएको थियो।
रमेश टमटा, अब थप खेल समाचार। एएफसी अण्डर 20 एसियन कप छनौटको पहिलो खेलमा नेपाल भूटानसँग पराजित भएको छ। बहराइन स्थित शेख अली बिन मोहम्मद स्टेडियममा भएको खेलमा नेपाल भूटानसँग 2-0 गोल अन्तरले पराजित भएको हो। यो जीतसँगै भूटानले 3 अंक जोड़ेको छ। नेपालले भने पहिलो खेलमै हार बेहोर्दै प्रतियोगिताको शुरूआत गरेको छ। महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा साविक विजेता भारतले मालदिवसलाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा भारतले मालदिवसलाई 9-0 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा पुगेको हो। समूह एमा रहेको भारतको यो लगातार दोस्रो जीत हो। भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही, पहाड़ी भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर, अहिले बिहानको सापेक्ष आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:47 भयो भने सूर्यास्त भरि साँझ 6:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। दार्चुलामा बाढ़ी पहिरोमा परि मृत्यु भएका 5 जनाको शनाखत, 10 जना अझै बेपत्ता। 5 दलीय गठबन्धन बीच सीट बाँडफाँडका लागि सहमतिको प्रयास जारी। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग 2071 संशोधन गर्न बनेको विधेयक सुझाव सहित प्रतिनिधि सभामा पेश गर्ने संसदीय समितिको निर्णय। हिन्दू परम्परा अनुसार आजदेखि पितृपक्ष अर्थात 16 श्राद्ध शुरू। र अफगानिस्तानमा 2,50,00,000 मानिस गरीबीको रेखा मुनि रहेको संयुक्त राष्ट्र संघीय निकायको भनाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।